यो रेडियो नेपाल हो। अवस्ट्रिया नेपालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ। भद्रकाली स्थित नेपाली सेनाको मुख्यालयको हिजो निरीक्षण गर्नुहुँदै प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारी बमोजिम शान्ति सुरक्षाको प्रत्याभूति सहित घोषित मितिमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हात हतियारको खोज तलास सहित नियन्त्रणमा लिन प्रहरी लगायत सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्न र फरार अपराधी पक्रन खटिएका प्रहरीलाई सहयोग गर्न पनि निर्देशन दिनुभयो। यसैबीच हिजै प्रधानमन्त्री सुशीला कार्कीले जेएनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग पनि छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो। सो अवसरमा जेएनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गर्नुभएको थियो। छलफलमा सरकारका अधिकारीहरूले जेएनजी का तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको जानकारी गराउनु भएको थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको संख्या यकिन गरी आवश्यक प्रक्रिया शुरू गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन्। यसअघिको पूर्वानुमान भन्दा नयाँ मतदाता थप भई संख्या बढ़ेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित 1,32,000 म्यादी प्रहरी बढ़ाउनु पर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन्। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरू गर्ने बताउनुभयो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अभिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा शीघ्र जिल्ला सुरक्षा समिति मार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने जनाउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखा परेको संकट पार लगाउन नेपाली कम्युनिष्ट पार्टीको एकता प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ। हिजो धनगढ़ीमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै संयोजक प्रचण्डले 15 कम्युनिष्ट घटक एकै ठाउँमा आएर कम्युनिष्ट पार्टी बनेको र वृहत वामपन्थी एकताको महाअभियानमा नेकपा केन्द्रित रहेको बताउनुभयो। पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधव कुमार नेपालले देश विकासको संकल्प देशभक्ति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ़िरहेको बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण शुरू गरेको छ। मन्त्रालयले सबै स्थानीय तह प्रदेशको कृषि मन्त्रालय लगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क संकलन शुरू गरेको हो। तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश सरियालले संघ र प्रदेश सरकार बीचको सहकार्यलाई थप मजबूत बनाइने बताउनु भएको छ। गृह मन्त्रालयमा हिजो मधेस प्रदेशका गृह कानून तथा संचार मन्त्री विमला अन्सारीसँग भएको भेटमा उहाँले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। भेटमा गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने विश्वास दिलाउनुभयो। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विशेषज्ञको अभाव हुँदा सेवा प्रभावित भएको छ। केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव भएपछि केन्द्रबाट प्रदान गरिँदै आएको कलेजो प्रत्यारोपण रोकिएको हो। केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना श्रेष्ठले केन्द्रका एकमात्र कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठको अवकाशपछि गत साउनदेखि कलेजो प्रत्यारोपण रोकिएको जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामबहादुर राणाभाट समेत रहेको गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलामाथि सर्वोच्च अदालतमा हिजो पुनरावेदनको निवेदन दर्ता गरेको छ। जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका इन्जिनियर रामबहादुर राणाभाटले सार्वजनिक पदको दुरूपयोग गरी गैर कानूनी रूपमा 3,81,81,000 रूपियाँ भन्दा बढ़ीको सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतबाट भएको फैसला उपर पुनरावेदन दिएको हो। मुस्ताङमा हिउँ चितुवाको संख्या र अवस्थाबारे सर्वेक्षण शुरू गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसुमले बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको चहिमाली क्षेत्रमा 15 क्यामेरा जडान गरी वासस्थान आहारा तथा संख्याको खोजी शुरू गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने धारणा राख्नु भएको छ। नेपाल परिवार दलको प्रतिनिधि मण्डलसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको भेटवार्तामा उहाँले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राख्नुभयो। चितौनको भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म 80% सम्पन्न भएको छ। आगामी माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएकामा हालसम्म 80% काम पूरा भएको हो। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरको सड़क र बाइपास सड़कमा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ। आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार आयोजनाले भूमिगत विद्युतीकरणसँगै काम सकिएका ठाउँमा परीक्षण प्रसारण स्वरूप विद्युत प्रवाह शुरू गरेको हो। झापाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने हुलाकी राजमार्ग अन्तर्गत 723 मिटर लम्बाईको कन्काई पुल निर्माणको ठेक्का तोड़िएको छ। पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा 2068 जेठ 31 ठेक्का सम्झौता भएको त्यस आयोजनाको काम 2072 जेठ 30 भित्र सकिनुपर्ने थियो, तर 5 पटक म्याद थप गरिए पनि कामको प्रगति करिब 56% मात्र रहेको थियो। नेपाल र युरोपेली संघ बीचको संयुक्त आयोगको 16 बैठक बेल्जियमको ब्रसेल्समा हिजो सम्पन्न भएको छ। बैठकमा विकास सहयोग व्यापार जलवायु परिवर्तन क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्य लगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ। बैठकमा दुवै पक्षले नेपाल युरोपेली संघ बीचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढ़ेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरेका थिए। बैठकमा संघका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक सुशासन जवाफदेहिता तथा सेवा विस्तारमा केन्द्रित रहेर गरिरहेको कामको प्रशंसा गरेको थियो। नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा भइरहेको प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन विपद जोखिम न्यूनीकरण र लगानी प्रवर्धनमा युरोपेली संघ तथा नेपाल बीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरेको थियो। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दी मध्ये 273 जना अझै फरार रहेका छन्। जलेश्वर कारागार तोडेर भागेका 40 भारतीय सहित 576 कैदीबन्दी मध्ये 303 जना फर्किसकेका जेलर अशोक कुमार छेत्रीले बताउनुभयो। उहाँका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी छ। कारागार तोडेर भागेका कैदीबन्दीलाई भदौ 25 गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो। जेलर छेत्रीले फर्किन आउने फरार कैदी बन्दी उपर कारागार ऐन 2079 र अन्य नेपालको प्रचलित कानून बमोजिम कार्यवाही हुने तथा कैदी बन्दीलाई लुकाउने छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानून बमोजिम कार्यवाही हुने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। हङकङको सार्वजनिक आवास भवनमा लागेको आगलागीमा परि मृत्यु हुनेको संख्या 128 पुगेको छ। गगन चुम्बी भवनमा लागेको आगलागीमा परि 76 जना गम्भीर घाइते हुनुका साथै करिब 200 जना मानिस अझै हराइरहेका छन्। ती आवासीय भवनहरूमा 4600 भन्दा बढ़ी मानिस बसोबास गर्थे। सन् 1918 पनि शहरको ह्याप्पी भ्याली रेसकोर्समा आग लागि हुँदा 614 जनाको मृत्यु भएको थियो। र अब खेल समाचार। दोस्रो संस्करणको नेपाल प्रिमियर लीगमा काठमाण्डु गोर्खाजले तेस्रो जित दर्ता गरेको छ। त्रिवी क्रिकेट रंगशालामा हिजो सम्पन्न खेलमा काठमाण्डुले चितौन राइनोजलाई 53 रनले पराजित गरेको हो। यसै गरी दोस्रो खेलमा विराटनगर किङ्सले कर्णाली याक्स विरूद्ध 3 विकेटको रोमाञ्चक जित निकालेको छ। बसीर अहमेदको अर्धशतकमा विराटनगरले कर्णाली विरूद्ध सनसनीपूर्ण जित निकालेको हो। रेडियो नेपालबाट बिहान 6 बजेको समाचार सकियो। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।